प्रिय श्रोतावृन्द, स्वागत छ तपाईँलाई कार्यक्रम मसिहको कथामा। हामीलाई थाहा छ तपाईँ लामो समयदेखि कति बेला कार्यक्रम मसिहको कथा आउँछ भनेर आफ्नो रेडियोमा पर्खिएर बसिरहनु भएको छ। आजको खण्डमा कार्यक्रम मसिहको कथाभित्र बज्ने जुन भाग छ त्यसलाई तपाईँले धर्मशास्त्र पवित्र बाइबलमा अध्ययन गर्न सक्नुहुनेछ, जसको लागि तपाईँले बाइबल यदि तपाईँसँग छैन भने तपाईँको वरपर भएका कुनै पनि ख्रिस्टीय मण्डलीहरूमा गएर तपाईँले किन्न सक्नुहुनेछ। र आजको खण्ड पनि ती चारवटै सुसमाचारभित्र येशू मसीहको जीवनमा घटेका घटनाहरूको एउटा सङ्गालको सानो एउटा भाग छ, हामी त्यो तपाईँलाई सुनाउनेछौँ। तपाईँसँग कुनै पनि प्रतिक्रियाहरू भएमा, जिज्ञासुहरू भएमा कृपया हामीलाई लेख्न नबिर्सनुहोला। हाम्रो कार्यक्रमको ठेगाना यसको अन्त्यमा हामी तपाईँलाई बताउने नै छौँ। अहिले भने आउनुहोस्, हामी सँगै सुनौ मसिहको कथाको 14 भाग। धर्मगुरुहरूले रोग र बिमारहरू पापको परिणामस्वरूप आएका कुराहरू हुन् भनी सिकाउँथे। उनीहरूको निम्ति व्यवस्था पालन गर्नु चङ्गाई र भलाइभन्दा पनि महत्त्वपूर्ण कुरा थियो। भाग 14।
फरिसीहरू येशूप्रति एकदम विरोधी थिए, किनकि उहाँले बिरामीहरूलाई निको पार्नुभयो र अरू असल कामहरू गर्नुभयो। चेलाहरूले उत्तर दिन नपाउँदै येशू हिँड्न रोक्नुभयो र फरिसीहरूसँग कुरा गर्न थाल्नुभयो। येशूले फरिसीहरूलाई एउटा प्रश्न सोध्नुभयो,
दाउद र उनीसँगै हिँड्नेहरूले के गरेका थिए भनेर के तिमीहरू धर्मशास्त्रमा पढेका छैनौ? दाउद कसरी परमेश्वरको भवनमा पसेर त्यहाँ चढाएको रोटी झिकेर आफूले पनि खाएर आफ्ना सङ्गीहरूलाई पनि दिए, त्यो रोटी जुन पुजारीहरूले मात्र खान्थे।
येशू एकछिन रोकिनुभयो, फरिसीहरूलाई हेर्नुभयो। फरिसीहरूले येशूबाट कुनै किसिमको व्याख्याको अपेक्षा गरिरहेका थिए। येशूले एउटा सजिलो उत्तर दिनुभयो,
मानिसको पुत्र सबातको प्रभु हो।
येशू फरिसीहरूलाई छोडेर फेरि चेलाहरूसँगै खेतमा हिँड्नुभयो। फरिसीहरू एउटाले अर्कोलाई हेरे, उनीहरूलाई के भन्ने थाहा नै भएन र येशूले उनीहरूलाई के भन्नुभएको हो बुझ्न सकेनन्।
येशू गालिलमा र कफरनहुम सहरभरि नै यात्रा गरिरहनुभयो। यो गालिल तालको किनारमा रहेको माछा मार्ने सहर थियो। फेरि अर्को चाडको समय आयो अनि येशू फेरि कफरनहुमबाट एरुसलेम जानुभयो। यो यात्रा 3-4 दिनको थियो। उहाँ एरुसलेम आइपुग्नु भएपछि येशू भेडा ढोका नजिकै हिँड्दै हुनुहुन्थ्यो। त्यहाँ एउटा पोखरी थियो, बेतसेदाको पोखरी।
यो पोखरी ठुलो थियो र खुल्ला ठाउँ पनि थियो। यो पोखरीको वरिपरि 5 खुड्किला थिए। सयौँ मानिसहरू त्यहाँ भेला हुन्थे। यी खुड्किलाबाट तल पोखरीसम्म सिँढीहरू थिए। यो पोखरीको वरिपरि भएको मानिसहरूको भिड विभिन्न रोगबाट पीडित हुन्थे, कोही अन्धा, कोही लङ्गडा वा कोही कुँजो। यो पोखरीको बारेमा एउटा भनाइ थियो, जब कुनै नदेखिने शक्तिले पानी हल्लाउँछ त्यस बेला सबैभन्दा पहिला पोखरीमा पस्ने बिरामी निको हुन्छ। एउटा बेमूल्यको मानिस 38 वर्षदेखि पोखरीमा आउने गरेको थियो। त्यो मानिस यतिका समयदेखि निको हुने आशामा पोखरीमा आइरहेको कुरा सुनेर येशू उसँग बोल्नुभयो,
के तिमी निको हुन चाहन्छौ?
त्यो बेमूल्यको मानिसले येशूलाई भन्यो, गुरुज्यू, पानी हल्लिने र चल्ने बेलामा मलाई पोखरीमा हालिदिने मानिस कोही पनि छैन। म पानीसम्म पुग्दा नपुग्दा अरू नै पानीमा पुगिसक्छ। येशूले त्यस मानिसलाई हेर्नुभयो र बोल्नुभयो,
उठ, आफ्नो ओछ्यान उठाऊ र हिँड।
येशूले हातले इसारा गर्नुभयो र त्यस मानिसलाई उठ्न उत्साह दिनुभयो। त्यो मानिसले आफ्नो शरीरमा केही भइरहेको महसुस गर्यो होला, उसले अबेर गरेन तर तुरन्तै येशूको आज्ञा मान्यो। त्यो मानिस आफ्नो बिस्तारा उठाउँदै गर्दा नै ऊ निको भयो। त्यो सबातको दिन थियो। एउटा धार्मिक अगुवाले त्यो बिस्तारा उठाउन लागेको मानिसलाई रोक्यो। बिस्तारा बोक्नु पनि काम हो भनी उनीहरू सोच्दथे र यस्तो कार्य सबातमा मनाइथ्यो। भर्खरै निको भएको मानिससँग ती धार्मिक अगुवाले कडा रूपमा बोले। उनले त्यस मानिसलाई भने, आज तिमीले आफ्नो बिस्तारा बोकेर हिँड्नु हुँदैन, यो नियम विपरीत हो। त्यस निको भएको मानिसले धार्मिक अगुवालाई भन्यो कि जसले उसलाई निको पार्नुभयो उहाँले उसलाई आफ्नो बिस्तारा बोकेर जानलाई भन्नुभएको थियो। ती अगुवालाई यस मानिसलाई निको पार्ने व्यक्ति को हो भन्ने जान्न मन लाग्यो। त्यस मानिसले उत्तर दिन सकेन किनकि उसलाई येशूको नाम थाहा थिएन। येशू चाहिँ भिडमा मिसिसक्नु भएको थियो। केही समयपछि येशू मन्दिरको एकजना मानिस कहाँ पुग्नुभयो र उनीसँग कुरा गर्नुभयो।
तिमी एकदम ठिक देखिन्छौ, तिमी निको भयो, फेरि पापको जीवनमा नफर्क, नत्र त झनै नराम्रो वा अप्रिय कुरा तिमीमा होला।
त्यो मानिस गयो र येशूको बारेमा सोध्ने यहुदीहरूलाई खोज्यो। जब उसले भेट्यो, उसले उनीहरूलाई आफूलाई निको पार्ने व्यक्ति येशू हुनुहुँदो रहेछ भनी बतायो। यी धार्मिक अगुवाहरू यो कुरा सुनेर खुसी भएनन्। येशूले सबातको दिनमा बिरामी निको पार्नुभयो भनेर रिसाए। यो हामीलाई उदेकको लाग्छ कि सबातका साना साना नियमहरू येशूले गर्नुभएको आश्चर्य कर्म भन्दा पनि महत्त्वपूर्ण हो भनी उनीहरूले ठान्थे। सायद वर्षौंदेखि नियमहरूमा बाँधिएको भएर होला उनीहरूले विचार गर्न सकेनन्। त्यसपछि येशूले केही कुरा भन्नुभयो। धार्मिक यहुदीहरूलाई सबातको दिनमा येशूले निको पार्नुभएको कुराले अझ व्याकुल बनायो।
मेरा पिता सधैँ काम गरिरहनुहुन्छ, सबातमा पनि काम गर्नुहुन्छ र त्यसैले म पनि गर्छु।
येशूले सबातको नियम तोड्नुभएको कुरा फरिसीले देखे। त्यो भन्दा नराम्रो कुरा त येशूले परमेश्वरलाई आफ्नो पिता भन्दै हुनुहुन्थ्यो, आफैलाई परमेश्वरको स्थानमा राख्दै हुनुहुन्थ्यो। अगुवाहरू पूर्ण रूपले येशूको विरोधमा आए। येशूले होसियारी साथ आफ्नो कुरालाई स्पष्ट पार्नुभयो।
म तिमीहरूलाई यो कुरा साँचो रूपमा भन्दैछु, एकदम गम्भीर भएर। पुत्रले एक्लै केही गर्न सक्दैन, आफ्नो पिताले गर्नुभएको कुरा देखेर मात्र गर्न सक्छ। पिताले जे गर्नुहुन्छ पुत्रले त्यही गर्छ। पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र उहाँले गर्नुभएका सबै कुराहरूमा पुत्रलाई समावेश गराउनुहुन्छ। तिमीहरूलाई अचम्मित पार्न पिताले अझ ठुला ठुला कामहरू गर्नुहुन्छ, किनकि जसरी पिताले मृतकलाई भ्युताउनुहुन्छ र जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि गर्दछ। पुत्रले आफूले चाहेको जोसुकैलाई जीवन दिन्छ। पिताले पुत्रलाई अरूको न्याय गर्न सम्पूर्ण अधिकार दिनुभएको छ, ताकि पुत्रको पनि पिताको जस्तै आदर होस्। जसले पुत्रको अनादर गर्छ त्यसले पिताको पनि अनादर गर्छ, किनकि पुत्रलाई आदरको स्थानमा राख्ने निर्णय पिताको नै हो। साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनु हुने पितामा विश्वास गर्छ, त्यो मानिसमा अनन्त जीवन छ र त्यो कहिले दोषी ठहरिने छैन र न्यायमा पर्ने छैन। त्यस्तो व्यक्ति मृत्युबाट जीवनमा प्रवेश गर्छ। साँचो साँचो म तिमीहरूलाई भन्दछु, समय आउँदैछ, साँच्चै समय यही हो, जब मृतकले परमेश्वरको पुत्रको आवाज सुन्दछ। जसले सुन्छ त्यो जिउँछ, पिता आफैमा जीवन छ, त्यसरी नै पिताले पुत्रलाई पनि आफैमा जीवन हुन उहाँले अधिकार दिनुभएको छ। त्यति मात्र होइन, पिताले पुत्रलाई न्याय गर्ने अधिकार पनि दिनुभएको छ, किनकि ऊ मानिसको पुत्र हो।
येशू आफूले बोल्नुभएका शब्दहरूमा एकदमै स्पष्ट हुनुहुन्थ्यो। उहाँ नै परमेश्वरको पुत्र हुनुहुन्छ भनेर उहाँले मानिसहरूलाई भन्नुभयो। परमेश्वर उहाँको पिता हुनुहुन्छ। येशूले मृत्युमाथिको शक्तिको बारेमा बताउनु भयो, भविष्यमा हुन आउने हरेक व्यक्तिको न्यायको बारेमा पनि बताउनु भयो।
यो कुरा म अचम्मित नहौ, यी सबै कुराहरू देखेर छक्क नपर। समय आउँदैछ जब चिहानमा भएका मृतकहरूले मानिसको पुत्रको स्वर सुन्नेछन् र पुनरुत्थान हुनेछन्। ती चिहानहरूबाट निस्कनेछन्। जसले असल काम गरेका छन् उनीहरू जीवनको पुनरुत्थानको अनुभव गर्नेछन्, जसले दुष्ट काम गरेको छ उसले न्यायको पुनरुत्थानको अनुभव गर्नेछ। म आफैले केही गर्न सक्दिनँ, मैले पिताबाट सुने जस्तै म न्याय गर्छु र मेरो न्याय न्यायसङ्गत हुन्छ, किनकि म आफैलाई खुसी पार्न खोज्दिनँ, म त उहाँको इच्छा मात्र खोज्छु जसले मलाई पठाउनुभयो। यदि मैले मात्र मेरो गवाही दिन्छु भने यसको कुनै अर्थ हुँदैन र मेरो साक्षी साँचो हुन्न। मेरो साक्षी अर्को पनि हुनुहुन्छ, मेरो पिता। उहाँले नै मैले गर्ने सबै कामको निश्चयता दिनुहुन्छ। तिमीहरू सबैले बप्तिस्मा दिने योहन्नाको कुरा देख्यौ र सुन्यौ, र उनले मेरो गवाही दिए, त्यो सत्य र भरपर्दो थियो। म तिमीहरूसँग यसरी कुरा गर्नु मानिसको गवाही पाउन होइन, म तिमीहरूलाई यी कुराहरू भन्दछु ताकि तिमीहरूले उद्धार पाउन सक। योहन्ना एउटा चम्किलो ज्योति जस्तै थिए र तिमीहरू त्यो ज्योतिमा केही क्षण आनन्दित हुनलाई रोज्यौ, तर मसँग भएको गवाही, मेरो पिताको निश्चयता युहन्नासँग भएको गवाही भन्दा ठुलो छ। मलाई मेरो पिताले पुरा गर्नु भनी दिनुभएका सबै कामहरू जुन मैले गर्दछु त्यसले गवाही बोकेको छ र साक्षी दिन्छ कि पिताले नै मलाई पठाउनु भएको हो। तिमीहरूले मेरो पिताको स्वर सुनेका छैनौ र तिमीहरूले कुनै स्वरूप पनि देखेका छैनौ र तिमीहरूमा उहाँको वचन बास गरेको छैन। तिमीहरू धर्मशास्त्रमा खोज्छौ किनकि धर्मशास्त्रमा अनन्त जीवन छ भने तिमीहरू विचार गर्दछौ, र अनन्त जीवन दिने धर्मशास्त्रले मेरै बारेमा गवाई दिन्छ ताकि तिमीहरू अनन्त जीवन पाउन सक। ती सबै कुराको बावजुद पनि तिमीहरू म कहाँ आउन चाहँदैनौ।
कुनै पनि अगमवक्ता वा धार्मिक अगुहरूले परमेश्वरलाई पिता भनेर पुकारेको कहिल्यै सुनिएको थिएन। यहाँ येशूले परमेश्वरलाई आफ्नो पिता भन्दै हुनुहुन्थ्यो। येशूले उहाँलाई प्रतिज्ञा गरिएको मसीह हुँ भन्ने उहाँको दावीलाई हामी अझै हेर्नेछौँ।
जिन्दगीको मूल नै बिर्सेपछि बुझ्नै नसकिने मेरो जिन्दगी, भुल्नै नसकिने मेरो जिन्दगी हो।
उहाँको प्रेमलाई बुझी अङ्गाल येशूलाई, यो मिठो गीत सुन्नुभयो अनमोल बलिदान एल्बमबाट क्रिस्टोफरको मिठो स्वरमा। येशू सहाराबिन मानिसको जिन्दगीमा सहयोग गर्ने एउटा प्रेमिलो हात हुनुहुन्छ। श्रोता मित्र, कार्यक्रम मसीहको कथाको 14 भाग तपाईँले अहिले सुन्दै हुनुहुन्छ। तपाईँलाई यो कार्यक्रम कस्तो लाग्यो? आजको भागमा अथवा अन्य कुनै पनि भागमा भएका प्रतिक्रिया र जिज्ञासा अथवा मसीह येशूको बारेमा जान्ने अन्य कुनै जिज्ञासाहरू भए हामीलाई चिठी अथवा इमेल अथवा एसएमएस गरी पठाउन नबिर्सनुहोला। हाम्रो कार्यक्रमको ठेगाना हो कार्यक्रम मसीहको कथा, पोस्ट बक्स नम्बर 320, पोखरा, कास्की, नेपाल। त्यस्तै गरेर इमेलको ठेगाना meru story@gmail.com। र एसएमएस गर्न चाहनुहुन्छ भने आफ्नो मोबाइल खोल्नुहोस् र म्यासेज बक्समा गई TLM टाइप गर्नुहोस् अनि त्यसपछि स्पेस दिनुहोस् अनि आफ्नो सन्देश लेखेर हामीलाई 3638 एसएमएस गरी पठाउनुहोस्। त्यो थियो मोबाइलको सन्देशको बक्समा जाने र TLM टाइप गर्ने अनि स्पेस दिएर आफ्नो सन्देश लेखी हामीलाई 3638 एसएमएस गर्ने। हस्त श्रोतावृन्द, अहिलेसम्म हामीलाई लगातार सुन्नुभएकोमा सर्वप्रथम हामी तपाईँलाई धन्यवाद भन्दछौँ। साथै हाम्रो यो नाटकीय प्रस्तुतिमा सहायता गर्ने मित्रहरू जोएल भुजेल, आगमन अधिकारी सुभाष प्रधान र प्रविधिमा सहायता दिने मित्र खिमन अनि म पौलस पनि भोलि तपाईँको निम्ति कार्यक्रम मसीहको कथाको 15 भाग लिएर पुनः उपस्थित हुने बाचा गर्दै बिदा माग्दछौँ। तपाईँका पलहरू शुभ रहन्। नमस्ते।